म त एक दीप शिखा हुँ जो बल्दा बल्दै सकिन्छ, म त एक पाइला हुँ जो हिँड्दा हिँड्दै सकिन्छ, म त एक व्यथा हुँ जो उपचार गर्दा गर्दै सकिन्छ, र म एक कथा हुँ जो तिमीलाई सुनाउँदा सुनाउँदै सकिन्छ। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म कार्यक्रम मेरो कथामा। प्रत्येक हप्ता ठिक यसै बेला प्रसारण हुने कार्यक्रम मेरो कथामा म फेरि पनि आइपुगेको छु तपाईँहरूलाई सम्झेर। यतिखेर संसारभर बसेर अनलाइन मार्फत मलाई सुनिरहनुभएका तपाईँहरूलाई र काठमाडौँ उपत्यका बाहिर मेरो प्रतीक्षामा रहेर कार्यक्रम मेरो कथा सुनिरहनुभएका तपाईँलाई र काठमाडौँ उपत्यकाभित्र बसेर यतिखेर मलाई सुनिरहनुभएका तपाईँलाई म हृदयदेखि स्वागत गर्छु। कार्यक्रम मेरो कथा तपाईँ अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ, यसको जानकारी गराइसकेको छु। त्यसै गरी शुक्रबार दिनभर पनि तपाईँ imagechannels.com मार्फत संसारभर सुन्न सक्नुहुन्छ र त्यसै गरी प्रत्येक शनिबार राति 11 देखि 12 बजेसम्म पनि सुन्न सक्ने कुराको पनि मैले जानकारी गराइसकेको छु यहाँहरूलाई। र कार्यक्रममा यतिखेर व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्। सबभन्दा ठूलो कुरा काम हो, कामलाई कहिले पनि सानो नभन्नुहोस् र आफूभन्दा सानोलाई माया गर्नुहोस्, ठूलोलाई सम्मान गर्नुहोस्, आदर गर्नुहोस्, अरूको मन कहिले पनि नदुखाउनुहोस्। यदि तपाईँले अरूको मन दुखाउनुहुन्छ भने कुनै दिन तपाईँको मन पनि दुख्छ। यो साइकलको पाङ्रा जस्तै हुन्छ, त्यसैले कसैको पनि मन नदुखाउनुहोस्, कसैलाई पनि हर्ट नगर्नुहोस् र काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्। सबभन्दा ठूलो कुरा काम हो, मैले बारम्बार भन्छु, म सानो काम गर्दैछु भनेर कहिले पनि त्यस्तो अनुभव नगर्नुहोस्, किनकि हरेक काम ठूलो हुन्छ, हरेक काम ईश्वरको रूप हो। तर यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्, म तपाईँलाई कार्यक्रम मेरो कथामा वास्तविक जीवन घटना सुनाउँछु र त्यसै क्रममा आज मैले संगीताजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटनालाई लिएको छु र अब कार्यक्रम शुरू गर्ने अनुमति माग्छु यो गीतबाट।
तिमी मेरो मनको राजा, तिम्रा लागि जान दिन्छु, तिमी मेरो मनको राजा। सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता, यो त सब भन्ने कुरा न हो, यो त सब भन्ने कुरा न हो। फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने, कसलाई फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने, आफ्नो खुसी मेटाएर कोही अरूको पिर बोक्ने। तिमलाई दिन्छु फुलै फुल, म त लिन्छु काँडै काँडा, तिमलाई दिन्छु फुलै फुल, म त लिन्छु काँडै काँडा। यो त सब भन्ने कुरा न हो, यो त सब भन्ने कुरा न हो। त बाचा बाधी आकाशको तारा झार्छन्, सुरुमा त बाचा बाधी आकाशको तारा झार्छन्, जब मिल्छ महल अनि भन्ने कुरा न हो, यो त साब भन्ने कुरा न हो।
डियर कल्याण, मेरो आँखामा निद छैन, निद कुन चरीको नाम हो त्यो पनि थाहा छैन। कहिलेकाहीँ त यो धरतीले तानिरहे जस्तो लाग्छ र आकाशले थिचिरहे जस्तो लाग्छ मलाई। सास फेरे जस्तो लाग्छ तर कहाँ फेरिरहेकी छु आफैलाई थाहा छैन। दुखेका मनहरू बोकेर, पीडाका अनगिन्ती छालहरू आफ्नो छातीभित्र उमारेर, जहाँ जहाँ पुगे म अध्यारो मात्रै देखे मैले जिन्दगीमा। किन यस्तो हुन्छ थाहा छैन। मेरा खुसीहरू, मेरा रहरहरू, मेरा उमङ्गहरू, मेरा पीडाहरू कसले चोरेर लग्यो मलाई थाहा छैन। तर जिन्दगी अरूबाट चोरी हुँदा हुँदै, जिन्दगी अरूबाट थाक्दा थाक्दै र जिन्दगी अरूबाट भाग्दा भाग्दै पनि बाँचिरहनु पर्ने दुर्भाग्यले मलाई पनि सताइरहेको छ। मन चाहन्छ यो मनको दुःख कहीँ लगेर बिसाऊ, कसैलाई सुनाऊ, कसैलाई बाँडु, तर कसले सुन्छ र दुःखको कुरा। हिजो खुसीमा रम्ने मेरा रहरहरू, हिजो खुसीमा रमाउने मेरा उज्यालाहरू आज अध्यारोमा अनुवाद भइसके। त्यसैले त कसैले पनि स्वीकार गर्दैनन् मेरो अस्तित्वलाई। डियर कल्याण, आज त्यसैले तपाईँलाई लेखिरहेको छु म मेरो कथा। मेरो नाम संगीता भट्टराई हो। मेरो जन्म विक्रम सम्बत 2040 सालमा पोखरा उपत्यकाको एउटा गाउँमा भएको हो। हामी पाँचजना दिदी बहिनीहरू थियौं, जसमध्ये म कैली छोरी हुँ। मेरो बुबा किसान भए पनि म जन्मेको एक वर्ष हुँदा उहाँ पोखरा आउनुभयो। उहाँ ठेक्का पट्टामा संलग्न हुनुहुन्थ्यो, आमा गृहिणी हुनुहुन्थ्यो। मैले सानोमा पोखराको एउटा सरकारी स्कूलमा पढेकी हुँ। दिदीहरू ठूला भइसकेका थिए त्यति बेला। आमा भन्नुहुन्थ्यो, छोरीको आशामा तर बहिनी जन्मिएका हो, हामीले छोरा चाहन्थ्यौं, सायद त्यसैले होला। जिन्दगीमा कहिल्यै पनि मैले सुख नपाएकी जस्तो लाग्छ डियर कल्याण। आफ्ना दुःखहरू मनबाट एक एक गरेर निकाल्छु म जब जब, र बिस्कुन जस्तै मनका घाउहरूमा र मनका उज्याला घामहरूमा सुकाउँछु। बिस्कुन जस्तै आफ्ना दुःखहरू जब सुकाउँछु, तब मेरा दुःखहरू कहिल्यै पनि सुकेनन्, कहिल्यै पनि ओबानो हुन सकेनन् मेरा दुःखहरू। जहाँ जहाँ जान्छु, जसलाई जसलाई भेट्छु, केही भेटे जस्तो लाग्छ, केही पाए जस्तो लाग्छ, कोही मेरो नजिक आए जस्तो लाग्छ। तर जब म नजिक नजिक पुग्न थाल्छु, तब छाया जस्तै जिन्दगी मेरो मबाट टाढा टाढा भाग्छ। किन यस्तो हुन्छ मलाई थाहा छैन। किन यसरी भाग्ने मनहरू टाढा र दूर बस्तीमा गएर निदाउन खोज्छन् त्यो पनि थाहा छैन। तर मन चाहन्छ आफ्ना यी सारा दुःखहरू बाँटो, पीडाहरू लुकाएर बाँच्नुभन्दा पीडाहरू बाँटेर बाँचेको मन हलुङ्गो हुन्छ। त्यही सोच्छु, यता फर्कन्छु, उता फर्कन्छु। डियर कल्याण, मेरो आँखामा नीत किन आउँदैन? मेरो आँखामा किन खुसी छल्कदैन? आज यही प्रश्नले थुप्रिएको मेरो मनलाई आज म फेरि तपाईँ सामु प्रस्तुत गर्न चाहन्छु, लेख्न चाहन्छु। आफ्ना दुःखहरू, आफ्ना खुसीहरू, आफ्ना पीडाहरू र तपाईँलाई सुनाउन चाहन्छु, र तपाईँ मार्फत लाखौं लाख मानिसहरूलाई बाँट्न चाहन्छु मेरो नितान्त व्यक्तिगत दुःख। कमसेकम कालो बादल जस्तै मेरा दुःखहरू बर्सेपछि नीलो आकाशमा उड्ने सेतो बादल जस्तै कतै उडेर टाढा जाउन्। मलाई चाहिँदैन अब खुसीहरू, मलाई चाहिँदैन कुनै रहरहरू। म एक्लो जिन्दगी बाँच्ने अभिप्रायले हिँडिरहेकी छु यतिखेर यो जीवनको गोरेटोमा। न कोही दायाँ छन्, न कोही बायाँ छन्। जब कोही मेरो नजिक आए जस्तो लाग्छ मलाई डर लाग्छ। फेरि कतै पुरानो घाउ जस्तै बल्झिएर सारा दुःख र पीडाले म रुने त होइन, यतिखेर त नीत छैन आँखामा। फेरि अर्को कतैबाट घात भयो भने मेरो आँखामा के हुने हो मलाई थाहा छैन। यति हुँदा हुँदै पनि डियर कल्याण, जब मेरो बालापनतिर म फर्कन्छु, मेरा स्कूलका दिनहरू पोखराको सुन्दर नगरीभित्र, जब उत्तरतिरको माछा पुछ्रे चम्कन्थ्यो, त्यति बेला स्कूलको प्राङ्गणमा हामी मन खोलेर खेल्थ्यौं, गीत गाउँथ्यौं। शिक्षकहरू कक्षामा नहुँदा हामी बाहिर बसेर आफ्ना जीवनका सपनाहरू बुन्थ्यौं। सपनाहरू बुन्दा बुन्दै कतिखेर बेलुकी हुन्थ्यो र हामी घरतिर फर्कन्थ्यौं, थाहै हुँदैनथ्यो। बुबा ठेक्का पट्ट्याको काम सकेर अबेर आउनुहुन्थ्यो। कहिले दुःख थियो घरमा, कहिले सुख थियो। जसो तसो दिदीहरूको विवाह हुँदै गइरहेको थियो। खुसी थियो, दुई छाक खान पुगेकै थियो। तर एउटा सपनाले लुटेर मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ। एउटा सपनाले र एउटा महँगो सपना देख्दा मान्छे कहाँबाट कहाँ पुग्छ र जिन्दगी कसरी ओझेल पर्छ र आफ्ना अतीतका सारा दुःखहरू कसरी हराउँछन् बालुवामा पानी झैं। म आज तपाईँलाई सुनाउन चाहन्छु मेरो स्कूल, मेरो पढाइ र त्यति बेला स्कूलमा चल्ने नृत्यहरू, त्यति बेला स्कूलमा चल्ने अतिरिक्त क्रियाकलापहरू आज सम्झन्छु म र लाग्छ मेरो जिन्दगी त्यतैतिर किन जाँदैन, किन म यति ठुली भए म आफैलाई थाहा छैन, बस आफैलाई। फूलहरू सुन्दर हुन्छ भन्थे, तर फूलको धारले पनि तरवार भन्दा गहिरो काट्दो रहेछ। पानी त कोमल हुन्छ भन्थे, तर त्यही पानीले बगाउँदा रहेछन् मनका सपनाहरू। किन बग्छन् मनका सपनाहरू आफूबाट कतै टाढा, जहाँ भेटिन सकिने सम्भावना हुँदैन? किन लुकेर बस्छन् मनभित्र दुःखका अनगिन्ती घाउहरू? जति निकाल्यो जति मलहम लगायो, फेरि थुप्रिँदै धाने मनका घाउहरू किन यति धेरै हुन्छन् मान्छेका जिन्दगीमा? किन आफूबाट पर भागेर जाँदैनन् दुःखहरू? सुखका सपनाहरू सजाउँदा सजाउँदै जिन्दगी किन दुःखको रक्षानभित्र मिल्कन्छ र हात समाउने कोही हुँदैनन्? जब जब हात समाउनेहरू नजिक नजिक आउँछन्, त फेरि हत्यास लाग्ने जिन्दगी किन बगर जस्तै हुन्छ? प्रश्नै प्रश्नको थुप्रोभित्र पुरिएकी छु म आज। यता फर्कन्छु रातमा, एउटा सपनाले सताउँछ। अर्कोतिर फर्कन्छु रातमा, फेरि अर्को सपनाले सताउँछ। सपनै सपनाको सुधरी ओढेर सुतेकी म, सपनै सपनाका मिठै मिठा रहरहरू ओढेर बसेकी म, तर सिसा जस्तै टुटेपछि रहरहरू, सिसा जस्तै फुटेपछि रहरहरू किन जिन्दगी बगर जस्तो हुन्छ? ढेर कल्याण, आज तपाईँलाई प्रश्न गर्न मन लाग्यो। मन चाहन्थ्यो तपाईँको कार्यक्रम नसुनु, मन चाहन्थ्यो तपाईँबाट पनि भागु, तर अरूका दुःखका कथाहरू सुनाएर कमसेकम हामी जस्ता दुखीहरूलाई मलहम दिनुहुन्छ तपाईँ। गुणको कुरा त खै के भनौँ, नदेखे पनि नबोले भेट्ने नभेटे पनि, जब तपाईँ हामीलाई माया र सम्बोधन गर्नुहुन्छ त्यति बेला लाग्छ अहिले नै भेट्न आउँ तपाईँलाई, देखौँ तपाईँलाई र मनभरि कुरा गरौँ तपाईँसँग। किन यति टाढा रहेर पनि आफ्नो जस्तो लाग्छ तपाईँ थाहा छैन। आजसम्म कसैलाई नभनेको कुरा, आजसम्म कसैलाई नलेखेको कुरा म आज लेख्दैछु ढेर कल्याण तपाईँलाई। मेरो कथा च्यातेर फ्याँकिदिए पाप लाग्नेछ तपाईँलाई। विक्रम सम्म 2056 सालमा जति बेला म जीवनको गोरेटोको अर्को पखेरुमा पुगिसकेकी थिए, मभन्दा माथिकी दिदीको त्यति बेला काठमाडौँमै विवाह भइसकेको थियो, अर्थात् काठमाडौँको कलङ्कीमा। 56 सालतिर एसएलसी सकेपछि मैले पोखरा पढ्न थालेँ। त्यति बेला बुबाको व्यवसाय अलिकति नराम्रो हुँदै गइरहेको थियो, बुबा अप्ठ्यारो स्थितिबाट गुज्रिरहनु भएको थियो, म र बहिनी मात्र थियौँ घरमा। विक्रम सम्म 2058 सालसम्म जसो तसो हामीले जिन्दगी काट्यौं र 58 सालमा उहाँले मलाई कलङ्की बोलाउनु भयो र आफ्नै घरमा बसेर पढ्न लगाउनु भयो। त्यति बेला म पिपल्स क्याम्पसमा पढ्थे, मलाई राम्रोसँग याद छ। क्याम्पसका दिनहरू सुकुमार थिए, मलाई थाहा थियो मैले पढ्नुपर्छ, पढ्नु बाहेक मेरो जिन्दगीको अर्को कुनै विकल्प पनि थिएन। एकातिर परिवार सम्झन्थे, अर्कोतिर दिदीहरू, दुःख सुख जिन्दगी बितेकै थियो। एक छाक खाएर पनि एक सरो लाएर पनि हामीलाई पुगेकै थियो। एउटा सम्मानपूर्वक जिन्दगी थियो, एउटा रमाइलो थियो जिन्दगी। कसैले औँला उठाउन सक्दैनथ्यो, कसैले आँच लगाउन सक्दैनथ्यो, कसैले केही भन्न सक्दैनथ्यो। मान्छेको जिन्दगीमा इज्जत यति ठूलो सम्पत्ति हो, सायद त्योभन्दा ठूलो सम्पत्ति अर्को हुँदैन जस्तो लाग्छ। सबै कुरा जिन्दगीमा पाउन सकिन्छ, इज्जत पाउन सकिँदैन, आमा यही भन्नुहुन्थ्यो। आमाका यिनै शब्दहरूलाई बोकेर म पिपल्स क्याम्पस पढ्न जान्थे। दिनहरू बित्दै गए, रहरहरू बढ्दै गए। त्यो उमेर, त्यो रहर लाग्दो उमेर, जिन्दगीका सपनाहरू टुक्र्याउँदै जाने क्रमहरूमा कुरा 2060 सालको, 60 सालको नयाँ वर्षको दिन, अघिल्लो दिन, भोलिदेखि 61 साल लाग्दै थियो। मेरो साथी रुबीले कार गरी र बेलुका एउटा पार्टीमा जाने अनुरोध गरी। दरबार मार्ग स्थित एउटा होटेलमा कार्यक्रम थियो, मलाई राम्रोसँग याद छ। त्यो दिन साथी र म सँगसँगै ब्युटी पार्लरबाट निस्केर मेरो घरमा आएर दिदी भिनाजुलाई हामी आज नयाँ वर्ष मनाउन जाँदैछौँ र म रुबीको घरमा बस्छु भनेको थिएँ। सोझा थिए मेरा दिदी भिनाजु, मलाई विश्वास गर्थे। त्यही विश्वासको लौरो टेकेर म जिन्दगीमा कहाँबाट कहाँ पुगे, आज सम्झन्छु म मेरो जिन्दगीको कथा। र त्यो दिन कार्यक्रम खुब धुमधामसँग बित्यो। रुबीको घर तराईमा थियो, ऊ बुटोल नजिकै बस्थी, अर्थात रूपन्देहीमै थियो उसको घर। र त्यहाँ उसले एउटा केटासँग परिचय गराए। र त्यति बेला मेरा साथीहरूले भन्थे, सलमान खान जस्तै राम्रो छ त्यो केटा, हेर त, पहर बसेको, पहरतिर बसेको एउटा केटा थियो, सुकुमार, राम्रो, चुस्त शरीर भएको। मलाई लाग्यो यो केटालाई कतै देखेको हुनुपर्छ मैले, कतै भेटेको हुनुपर्छ मैले। त्यो दिन साथीहरूसँगै मैले परिचय दिएँ। पार्टीभरि ऊ मेरो नजिक रहन चाहन्थ्यो, तर नदेखेको नबोलेको मान्छेसँग कसरी नजिक रहनु। तर जाने बेला उसले अचानक मेरो मोबाइल नम्बर माग्यो। मैले रुबीतिर हेरेँ, रुबीले आँखाको इसारा गरेर दिए भने मैले मेरो नम्बर दिएँ। र त्यसपछि मैले जिस्काएर अर्को नम्बर पनि छ भनेर रुबीको नम्बर दिदिएँ। र त्यसपछि ऊ गयो। मैले गएपछि रुबीलाई सोधेँ, मेरो आफ्नो साथीले चिनेको नाताले ऊ यहाँ टिकट काटेर आएको थियो। मलाई अचम्म लाग्यो, पहिलो भेटमै म मोबाइल नम्बर दिन चाहँदैनथे, तर साथी रुबीले भनेपछि मैले मोबाइल दिन बाध्य भए। फेरि नम्बर दिँदैमा के पो हुन्छ र। अर्को दिन बिहानै फोन आयो, तर उसले उल्टा नम्बर सेभ गरेको रहेछ। मलाई रुबी भने, मैले हो भने। त्यसपछि उसले रुबीलाई फोन गरेर संगीता हो भने, उसले हो भनेछ। त्यसपछि उसले मलाई फोन नगरेर मेरो नाममा उसलाई फोन गर्न थालेछ। एक हप्तापछि रुबीले मेरो नम्बर होइन भनेर अर्को नम्बर दिएपछि उसले मलाई फोन गर्यो, भेट्ने कुरा गर्यो। मलाई अचम्म लाग्यो। मैले रुबीलाई फोन गरेँ, उसले भन्यो भेट्दा के हुन्छ र, कति राम्रो छ केटा, तर उसले तिमीलाई खोजेको रहेछ, मैले त धेरै कोसिस गरेँ भेट्नको लागि। उसले उल्टा कुरा गरी या सिधा ढेर कल्याण, मलाई थाहै भएन। र त्यसपछि बिस्तारै बिस्तारै उसले मलाई फोन गर्न थाल्यो। मेरो मनको कोरा कागजमा उसले बिस्तारै बिस्तारै मनका पानाहरू भर्दै गए, दुःखमा सुखमा पीडामा। साथ दिन्छ कि भन्ने जस्तो नलागे पनि एक दिन मैले उसलाई भेट्न गए। मलाई राम्रोसँग याद छ, जेठ महिनाको याम थियो। त्रिपुरेश्वरको एउटा रेस्टुरेन्टमा हामी भेटिरहेका थियौँ। बाहिर पानी पर्यो, मुसलधारे पानी। त्यति बेला उसले भन्यो आफ्नो नाम, आफ्नो काम भने। वास्तवमा उसको फिलिपिन्सको मनिलामा एउटा रेस्टुरेन्ट चलाएर बसेको रहेछ, मुसलमान रहेछ उसको थर। मलाई नरमाइलो लाग्यो, तर उसको व्यवहार, उसको बोली, उसको वचन यति शान्त र यति मिजासिलो लाग्यो। मैले उसलाई आफ्नो मनका कुराहरू भन्न नसके पनि केही कुराहरू भन्दै गए, तर त्यति बेलासम्म हाम्रो सामिप्यता बढेको थिएन। मलाई राम्रोसँग याद छ, त्यो दिन बाहिर मुसलधारे पानी परेको थियो, हामी त्यहाँबाट निस्क्यौँ। मैले सोचेको थिएँ ऊ मोटरसाइकलमा आएको होला, तर ऊ त्यहाँ एउटा कालो रङको गाडीमा आएको थियो, महँगो गाडी। गाडीभित्र चढ्यो, उसले मलाई भन्यो मैले तिमीलाई कहाँसम्म पुर्याइदिनुपर्छ म पुर्याइदिन्छु। मैले भने पर्दैन, तपाईँ जानुहोस्। तर उसले कर गर्यो। त्यो दिन म त्यहाँ सार्वजनिक यातायातको गाडीबाट आएकी थिएँ। उसले त्यति भन्दा मैले नाइ भन्न सकेन, पहिलो पटक उसको गाडीमा बसे। त्यो दिन कुरा चलिरह्यो, गाडीभरि उसले मलाई कुरा गर्यो। कलङ्की चोकदेखि अलिकति तल पुगेपछि मलाई ओह्रालिदियो, पानी परिरहेको थियो। त्यहाँनिर उसले भन्यो तिमी भिजेर जान्छौ होला, मलाई मन पर्दैन, म तिमीलाई घरसम्म छोडिदिन्छु। मैले पर्दैन हजुर, जाँदा हुन्छ भने। ऊ फर्केर गयो। र म घरसम्म आउँदा नेत्रुक्क भिजिरहेकी थिए। दिदीले भन्नुभयो, कहाँ गएर आएको यति अबेरसम्म? मैले भने साथीसँग थिए। दिदीले सोध्नुभयो, त्यही रुबीसँग? मैले हो भने, र आफ्ना दिदी बिनाचुलाई पहिलो पटक ढाँटे टेयर कल्याण। मलाई राम्रोसँग याद छ, त्यो दिन मेरो मनमा के छायो थाहै भएन। म माथि कोठामा आए, झ्याल बाहिर हेरे, लगातार पानी परिरहेको थियो। पानीलाई हातमा चलाउँदै म सपनाको निधरीमा हराउँदै गए टेयर कल्याण, बस हराउँदै। जिन्दगी एउटा यात्रा हो भनौ भने किन रमाइलो हुँदैन यो यात्रा? जिन्दगी जात्रा हो भनौ भने किन कोही हात दिन आउँछ, हात थाम्न आउँछ? तिमीलाई सुख दिन्छु भन्छ, दुःख दिन्छु भन्छ। सुखका कुरा त सबै गर्छन्, तर सुखभित्र लगेको दुःखलाई कसैले देख्दैनन्। किन मान्छेहरू एकाअरू एकहरू सुख मात्र खोज्छन्? सुखको पछाडि दुखेको लुखलाई सुखको पछाडि लुकेको दुःखलाई मान्छे किन व्यवस्था गर्छन्? र त्यही दुःखको दलदलमा फस्छन्, थाहा हुँदो रहेनछ। किन सफा मन र सेतो मनमा पनि कालो दाग लगाएर हिँड्छन् मान्छेहरू? इज्जतको चुदरी उडेर हिँड्नेहरू पनि किन फेरि इज्जत लुगाएर बाँचिरहेका हुन्छन् थाहै हुँदैन। जब जब छातीभित्र दुख्न थाल्छ पुराना अतीतका घटनाहरू, जब छातीमा कसैले झिर रोपे जस्तै हुन्छ, त्यति बेला लाग्छ मनका सारा पीडाहरू त्यही झिरसँगै आगोमा बलिरहेका छन् र छटपटी हुन्छ। त्यसैले त डियर कल्याण, अचेल मलाई रातमा निन्द्रा लाग्दैन। अचेल मलाई रातमा त्यो निन्द्रा कुन चरीको नाम हो? म बादल पारीको आकाशमा हेर्छु घरभित्रको झ्यालबाट, किन आउँदैनन् मीठा सपनाहरू अब मेरा आँखामा? किन देखिँदैनन् मीठा चुँदरीहरू मेरो आँखाको वरिपरिको ढिलमा? किन म एक्लो र उदास छु थाहा छैन। तर पनि जिन्दगीमा यस्तो हुन्छ कि उस्तो हुन्छ कि, सपनाहरू बुनेर बसेकी छु कतै मेरा सपनाहरू, कतिखेर कसले कुल्चेर घात गर्छ मेरा सपनाहरूलाई थाहा छैन। तर पनि म सपनाहरू ओढेर बसेकी छु अझै पनि, एक्लो र सुनसान नदीको पल्लो छेउमा गाडिएको मुर्दा जस्तो जिन्दगी बोकेर। यसरी बिस्तारै बिस्तारै अख्तर मेरो जिन्दगीमा आयो। उसको घर कपिल वस्तु जिल्लाको एउटा गाउँमा थियो, गरिब परिवारको मुसलमान भए पनि। र त्यहाँबाट ऊ काठमाडौँ पढ्न आउँदा आउँदै उसलाई भाग्यले साथ दिएर ऊ मनिला पुगेको रहेछ 13 वर्ष अगाडि। र त्यहाँ उसले सङ्घर्ष गर्दा गर्दै आफ्नो एउटा रेस्टुरेन्ट व्यवसाय सुरु गरेको रहेछ। उसले त्यही भन्थ्यो भेटघाटमा, र ऊ 6 महिनाको लागि नेपाल बस्दै थियो, मात्र 6 महिना। ऊ 1 हप्तासम्म हराउँथ्यो, भन्थ्यो म गाउँमा गएर आएको। समय बित्दै गयो, दिन हप्तामा परिणत हुँदै गए। मलाई राम्रोसँग याद छ ऊ 4 भेटमा मलाई पिपल्स क्याम्पसमा लिन आएको थियो। मैले सोचेको थिएँ ऊ आज पनि मोटरसाइकलमा आउँछ, तर त्यही कालो रङको महँगो गाडी बाहिर रुकेको थियो। गाडीभित्र पस्न साथ उसले मलाई ठूलो प्याकेटको एउटा गिफ्ट दियो। डियर कल्याण भन्यो, हेर तिमीलाई मनपर्छ कि पर्दैन सङ्गीता, तिमी जस्तो राम्रो छैन यो बुवा। ऊ हाँस्यो, हाँस्दा अत्यन्तै राम्रो देखिन्थ्यो, के थाहा अनुहारले सबै कुरा बोकेको हुँदो रहेनछ, सफा त मन हुनु पर्दो रहेछ। मनभित्रको दाग लुगाएर मान्छे कति सफासँग प्रस्तुत हुन्छन्, मनभित्रको कालोलाई छुपाएर मान्छे बाहिर उज्यालो र कसरी सफा देखिन्छन्। सिनित्त पानीले पखालेको कपडा जस्तो उज्यालो कसरी हुन्छन्। ढेर कल्याण, म सुनाउँछु आज तपाईँलाई, म लेख्छु तपाईँलाई लाखौं लाख मान्छेका कुराहरू र लाखौं लाख मानिसका सत्य कथाहरू पढेर मान्छेको दुःखलाई फलामले फलाम काटे झैं दुःखले दुःखलाई काट्न सहयोग पुर्याइदिने तपाईँलाई म यति धेरै धन्यवाद दिन चाहन्छु। मेरो छातीभरि तपाईँलाई आदर गर्ने शब्दहरू नै छैनन्। म त्यति एक्लो र टुटिसकेकी केटी हुँ, त्यसैले त डियर कल्याण तपाईँलाई लेख्दैछु आज कथा, मेरो आफ्नो कथा। यसरी गाडीभित्र पस्न साथ उसले मलाई ठूलो प्याकेटको गिफ्ट दियो र गाडी अगाडि बढिरहे। उसले भन्यो, आज हामी भक्तपुरतिर जाउँ, मलाई भक्तपुर मनपर्छ। फिलिपिन्सको मनिलामा भक्तपुर जस्तो ठाउँ मैले देखेको छैन। त्यो दिन उसले मलाई भन्दै गयो, वास्तवमा ऊ फिलिपिन्सबाट अमेरिका जान चाहन्थ्यो। अमेरिकाको एरिजोनाको फिनिक्स भन्ने ठाउँमा बसेर ऊ आफ्नो व्यवसाय गर्न चाहन्थ्यो, किनकि उसका काकाहरू त्यहाँ थिए। उसले बाटोभरि कुरा गर्यो, सपनाका कुरा गर्यो, मिठा मिठा कुरा गर्यो, र मलाई पनि अमेरिका लाने कुरा गर्यो। खुसी लाग्यो र उसले मलाई मन पराएको कुरा गर्यो। मलाई अचम्म लाग्यो, किन उसले यति छिटो मन परायो मलाई थाहा छैन। र त्यो पल उसले भन्यो, फिलिपिन्समा एउटा मनिलामा बस्दा एउटा भारतीय मुलुककी एकजना केटी थिए, ऊ उसलाई असाध्य चाहन्थ्यो, दुबईले एक अर्कोलाई चाहन्थे। तर 5 वर्ष पहिले ऊ त्यहाँबाट डाक्टर कोर्स पूरा गरेर भारत फर्किएपछि ऊ एक्लो भएको थियो। र त्यो दिन उसले भन्यो, सङ्गीता मैले उसैको झझलको भेटेको हो तिम्रो अनुहारमा। उसले माया देखायो, आस्था देखायो, विश्वास देखायो। एउटा केटी मान्छे सोचे, म त सपना देख्ने मान्छे हुँ, म धेरै ठूलो सपना देख्ने मान्छे, जसले सपना देख्छ उसको लागि भगवानले पुर्याउँछन्, ईश्वरले पुर्याइदिन्छन्। अख्तर मेरो सपनाको दूत बनेर आए जस्तो लाग्यो। हेर्दा भारतीय नायक जस्तै देखिन्थ्यो। साथीहरू भन्थे सलमान खान जस्तो सुन्दर छ, तर त्यो सुन्दर मनभित्रको कालो पर्दालाई मैले कहिल्यै खोतलिन। ऊ सधैँ मलाई भेट्न आउँदा उपहार बोकेर आउँथ्यो, धेरै टाढा टाढासम्म लैजान्थ्यो, कुरा गर्थ्यो, मायाका कुरा गर्थ्यो, विरतीका कुरा गर्थ्यो। मलाई यस्तो लाग्थ्यो कि मानौ ऊ बिना मेरो जिन्दगी असम्भव छ। छ महिनाभित्र उसले यति धेरै माया दियो डियर कल्याण। मैले आफ्ना सारा कुराहरू सुम्पे, मन सुम्पे, तन सुम्पे। केटी मान्छेको लागि अरू के हुन्छ र शरीर सुम्पेपछि? मैले आफ्नो प्रेममा, मैले आफ्नो बलिदानको लागि सबै कुरा उसलाई दिएँ र छ महिना बसेर ऊ फिलिपिन्स फर्क्यो। र फिलिपिन्स फर्केपछि मैले उसको यादमा दिनहरू बिताउन थालेँ। डियर कल्याण, म तपाईँलाई भन्दै जान्छु, प्रेमले मान्छेलाई कसरी दलदलमा फसाउँछ र प्रेमले मान्छेलाई कसरी बगर जस्तो उत्तानो पारेर सारा जिन्दगीभर रुन बाध्य बनाउँछ। आज म सुनाउँछु तपाईँलाई मेरो कथा। ऊ काठमाडौँबाट फिलिपिन्स फर्केपछि हर पल हर क्षण म उसको यादमा डोलाइरहन्थे, रोइरहन्थे उसको यादमा, बस उसको यादमा।
Be.
पुनः स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक बिहिबार 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ र त्यसै गरी बुधबारको ठाउँमा प्रत्येक शनिबार राति 11 बजेदेखि 12 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो र यसमा प्रयोग गरिएका नामहरू काल्पनिक हुन्छन् भन्ने कुरा मैले तपाईँलाई जानकारी गराउँदै आइरहेको छु। यदि कसैसँग मिल्न गएमा त्यो संयोग मात्र हुनेछ। आज मैले संगीताजीले पठाउनु भएको उहाँको जीवन घटना तपाईँलाई सुनाइरहेको छु, अत्यन्तै मार्मिक जीवन घटना। र लोड सेडिङ वा अन्य कुनै कारणले यदि तपाईँले कार्यक्रम सुन्न पाउनु भएको थिएन भने म उहाँको अघिल्लो जीवन घटनालाई फेरि एकपटक रिक्याप गर्न चाहन्छु। संगीताजीको जन्म विक्रम सम्म 2040 सालमा कास्की जिल्लाको एउटा गाउँमा भएको हो। 5 जना दिदी बहिनी हुनुहुन्थ्यो उहाँ र उहाँ काइली छोरी हुनुहुन्थ्यो। बुबा किसान भए पनि 2041 सालमा पोखरामा आउनुभएर ठेक्कापट्टा व्यवसायमा संलग्न हुनुहुन्थ्यो। उहाँले 56 सालमा एसएलसी पूरा गर्नुभएको थियो पोखराबाट र एसएलसी पछि पनि उहाँले त्यही पढ्नुभयो र विक्रम सम्म 2058 सालमा उहाँदेखि माथिको दिदीको घर काठमाडौँको कलङ्कीमा थियो र उहाँ त्यही आएर बस्नुभयो र पिपल्स क्याम्पसमा पढ्न थाल्नुभयो र त्यसपछि 2060 सालको अन्तिम वर्षमा उहाँको एकजना अख्तर नाम गरेको केटासँग भेट भयो। कपिलवस्तु जिल्लाको एउटा गाउँमा जन्मेको उहाँ 14 वर्ष अगाडि फिलिपिन्स पुगेर एउटा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्नुभएको थियो र उहाँ 6 महिना काठमाडौँमा रहनुभयो र त्यहाँ रहँदा संगीताजी र उहाँको सामिप्यता निकै बढ्दै गयो र त्यो सामिप्यताले कहाँबाट कहाँ पुर्याउँछ त्यो प्रेमलाई। एकअर्काको विश्वासमा मान्छे कहाँबाट कहाँ पुग्छन् र मान्छेले मान्छेलाई कसरी घात गर्छ, यो अत्यन्तै मार्मिक जीवन घटनाको बाँकी अंश म तपाईँलाई सुनाउने छु यो गीतपछि।
यस्तो लाग्छो बाँच्ने रहन डढेलोले खायो, यस्तो लाग्छो बाँच्ने रहन डढेलोले खायो, तिमी आयो जिन्दगीमा तिमी आयो जिन्दगीमा बाँच्ने रहन डढेलोले खायो, न खोताल अति मेटाउन सकिन्न बितेका छेडहरू, फर्काउन सकिन्न न खोताल अतीतहरू मेटाउन सकिन्न छेडहरू, फर्काउन सकिन्न यस्तो लाग्थ्यो बाँच्ने रहन डढेलोले खायो। व्यर्थै किन खेर फल्ने आएको यो बा आऊ बा
पार गरौं जो गाउँ हाम्रो प्यार व्यर्थै किन खेर फल्ने आएको यो हाम्रो प्यार यस्तो लाग्थ्यो बाँच्ने रह डढेलोले खायो तिमी आयो
डियर कल्याण डियर कल्याण किन रोक्दैनन् यी आँसुहरू किन कटेर जाँदैनन् दुःखका दिनहरू किन पर्खाल जस्तै खडा भइरहन्छन् बर्बादीहरू त्यही खुशी जसले जिन्दगीलाई सधैँ हसिन र चहकिलो बनाइरह्यो तर त्यही खुशी मनबाट यसरी हटेर गयो जति छापे पनि मनभित्रका दुःखका खजानाहरू जति राखे पनि मनभित्र खुसीका पलहरू रित्तो र उदास लाग्दो किन हुन्छ मन थाहा छैन यो जिन्दगीको गोरेटोमा आउने जानेहरू किन यसरी लगातार आफ्नो मनको मझेरीबाट ओझेल हुन्छन् थाहै हुँदैन म सम्झन्छु ती दिनहरू आज पनि म सम्झन्छु मेरा जिन्दगीका अघिल्ला हिस्साहरू पहिलो प्रेम पहिलो माया पहिलो सद्भाव कसरी मन बस थाहा छैन म रुबीलाई बारम्बार भन्थे हेर तिम्रो विश्वासमा मैले उसलाई आफ्नो ठानेको उसले बारम्बार भन्थी मैले आजसम्म चिनेकोमा ऊ त्यस्तो केटा होइन तर कसको मनभित्र को पस्न सक्दो रहेछ र डियर कल्याण बाहिर फूलका गुच्छाहरू देखाएर पछाडिबाट छुरा हान्नेहरूको कुरा बेग्लै हुँदो रहेछ म विश्वासमा परे र संसार विश्वासमा चल्छ विश्वास बिना यो संसार कहीँ कतै चल्न सक्दैन कसको मन कतिखेर अधुरो छ र कसको मन कतिखेर बाङ्गिएर कालो हुन्छ थाहै हुँदो रहेनछ छ महिना बसेर अख्तर फिलिपिन्स गयो नयाँ नयाँ ड्रेस नयाँ नयाँ सपिङ महँगो मोबाइल जिन्दगी यति खुसी थियो डेर कल्याण म भन्नै सक्दिनँ साथीभाइहरू छक्क पर्थे मेरो चालचलन देखेर फिलिपिन्स फर्किएपछि उसले पैसा पठाउँथ्यो पढाइतिर ध्यान गएन बहिनी टियु पढ्न थालिसकेकी थिए म भन्थे पढेर के हुन्छ बाबाको ठ्याक्का पट्टा सेलाउँदै गइरहेको थियो सानो पसल थपेर बस्नु भएको थियो बाबा बाबालाई रोगले च्याप्दै गइरहेको थियो डर र चिन्ताले होला तर त्यो कुराको वास्ता थिएन म चाहन्थे मेरो जिन्दगी खुसी छ खुसी होस् एउटा राजकुमारीको जस्तो जिन्दगीको परिकल्पना गर्थे म समय बित्दै गए त्यो बीचमा उसको एकजना साथी आयो फिलिपिन्सबाट जो डाक्टर पढिरहेको थियो यतिखेर टिचिङ हस्पिटलमा काम गर्छ ऊ उसले मलाई भेट्न आयो फिलिपिन्सबाट फर्केको थिइन् र उसले मलाई त्यही भने अख्तर त्यस्तो केटा होइन संगीता ऊ एउटा असल केटा हो मेहनती केटा हो उसले फिलिपिन्समा धेरै राम्रो प्रगति गरेको छ म त उसको रेस्टुरेन्टमा कति बस्थे उसलाई कति सघाउँथे राम्रो केटा हो चिन्ता गर्नु पर्दैन मनमा खुसी छायो जिन्दगीमा सपना भन्दा मिठो कोही आउँछ भने जिन्दगीमा सपना भन्दा मिठो अर्को सपना छाउँछ भने कसले गुमाउन चाहन्छ आफ्नो सपनालाई मैले पनि गुमाउन चाहेन एक कान दुई कान हुँदै यो कुरा पोखरामा पुग्यो आमाले थाहा पाइन् बुबाले थाहा पाउनुभयो दिदीहरूले थाहा पाउनुभयो र विक्रमसम्म 2064 सालकै कुरा हो म त्यति बेला काठमाडौँको एउटा ट्राभल एजेन्सीमा काम गर्थेँ बुबा आउनुभयो त्यो पनि अख्तरले अनुरोध गरेर म त्यहाँ काम गर्न गएकी थिएँ र बुबा आउनुभयो मेरो चाल ढाल देखेर उहाँलाई आश्चर्य लाग्यो होला दिदीहरूले केही भनिरहेका थिएनन् पढे लेखेका बुझेका थिए। कोही कसैलाई माया गर्नु अपराध होइन, छोरी हिन्दू छे, केटा मुसलमान भएर के भयो, अहिले संसारमा कुनै पनि जात छैन, दिदी बिना चाहिँ त्यही भन्नुहुन्थ्यो, देवता जस्तो हुनुहुन्थ्यो त्यहाँ। तर बुबाले मलाई सम्झाउनु भयो, मलाई राम्रोसँग याद छ त्यो दिन जुन दिन बुबा आफ्नो चेकअप गरेर पोखरा फर्काँदै हुनुहुन्थ्यो, मलाई हिँड भन्नुभयो, म कलङ्कीसम्म माइक्रो बससम्म छोड्न उहाँलाई जाँदा उहाँले भन्नुभयो, छोरी गरिबको सम्पत्ति भनेको इज्जत हो, इज्जत गएपछि गरिबसँग अब केही पनि रहँदैन, धनीहरूसँग त सब चिज हुन्छ, इज्जत गए पनि उनीहरूसँग पैसा हुन्छ, पैसाले सब चिज किन्छन् र त्यसैले त्यो आर्टिफिसियल हुन्छ, तर गरिबहरूसँग इज्जत भए पैसा भनेकै सम्पत्ति भनेकै इज्जत हो, सब चिज दिनु इज्जत नदिनु। बुबालाई माइक्रोबसमा राखेर फर्कदा ढियर कल्याण बाटोभरि रोए, मैले सब चिज दिइसकेको थिएँ अख्तरलाई, अब मसँग के थियो र उदास लाग्दो एक्लो जिन्दगी बाहेक उसलाई पर्खनु बाहेक। म कहिलेकाहीँ सोध्थे यदि उसको ठाउँमा अर्को मान्छे आयो र उसँगका सबै सम्बन्धहरू थाहा पायो भने के हुन्छ, आखिर केटा मान्छे केटा न हो। उदेक लागिरहे, दिनभरि नरमाइलो लाग्यो, पुरानो घटना सम्झे। जानुभन्दा छ दिन अगाडि अख्तर र म एउटा पार्टीमा गएका थियौँ, त्यहाँ नेपाली चलचित्र क्षेत्रको एकजना कलाकार आएका थिए, राजेश समान। राजेश समानलाई सम्मान र मान दिँदा त्यति बेला अख्तर धेरै रिसाएको थियो, त्यस्ता फिल्म त म 10 बनाउन सक्छु भनेर। त्यति बेला मैले अख्तरलाई भनेको थिएँ, पैसाभन्दा ठूलो कुरा इज्जत हो, उसले इज्जत पाएको छ, त्यो पैसाले किन्न सकिँदैन। त्यो दिन ऊ मसँग पनि रिसाएको थियो, मैले सम्झँदै गएँ आफ्ना जिन्दगीलाई र त्यति बेला बुबाले भन्नुभएको थियो, छोरी विवाह गर, आफ्नो हैसियतको मान्छेसँग विवाह गर, सुखी जिन्दगी राम्रो हुन्छ, सरल जिन्दगी राम्रो हुन्छ, जिन्दगीलाई कठोर बनायो भने त्योभन्दा दुःखहरू केही हुँदैन, तिमीसँग जो मिल्छ हामीसँग जो मिल्छ त्यसैलाई विवाह गर, घरमा माग्न आइरहन्छन्, सबैभन्दा राम्री छोरी तिमी हौ भनेर कर गर्छन्, तर तिमीले कुरा पत्याउँदैन ढेर कल्याण। तर मैले कसैलाई पत्याएन, समय बित्दै गए र मैले सब चिज साँधै गए, आज आउँछ भोलि आउँछ, उसको बाटो कुरिरहे, उसले बारम्बार भन्थ्यो, म आउँछु संगीता, तिमीलाई विवाह गर्छु, तिमी आफ्नो धर्म परिवर्तन गर वा नगर मलाई थाहा छैन, उसले त्यस्तै भन्थ्यो। कहिलेकाहीँ सोच्थे मेरो धर्मले मलाई के दिएको छ र मैले उसको माया पाएँ भने म आफूलाई परिवर्तन गर्न तयार छु, जसले जिन्दगी दिन्छ खुसी दिन्छ, म जस्तो केटीलाई सात समुद्र पारीको संसारमा लागेर खुसी दिन्छ भने ऊ त मेरो लागि देवता हो। देवता पाएपछि फेरि धर्मको कुरा के, म परिवर्तन गर्छु। कहिलेकाहीँ उसको धर्मको बारेमा फोनमा कुरा गर्दा ऊ हाँस्थ्यो, मलाई उसको हाँसो मिठो लाग्थ्यो, म भन्थे हजुर छिटो आउनुहोस्, हजुर बिनाको यो काठमाडौँ एक्लो र उदास लाग्दो भएको छ। ढेर कल्याण, कसरी व्यक्त गरौँ प्रेमका कुरा मायाका कुरा, एकातिर परिवारलाई पन्छाएर, अर्कोतिर दिदी बिनाजुलाई पन्छाएर, अर्कोतिर साथीहरूलाई पन्छाएर, कहिलेकाहीँ उसँगै बसेको डाक्टरलाई भेट्न टिचिङ हस्पिटलमा बस्दा उसले फिलिपिन्सको कुरा गर्थ्यो, अमेरिका उसलाई थाहा थिएन, उसले त्यहाँबाट अमेरिका जान कोसिस गरेको तर नपाएपछि नेपाल फर्केको कुरा गर्थ्यो। ढेर कल्याण, म सोच्थेँ मेरो लागि एउटा देवता आयो जसले मेरो जिन्दगी बनाउँछ, म पल पल उसलाई सम्झन्थे, उसको यादमा डुब्थे, म सुनाउँदै जान्छु मेरो कथा ढेर कल्याण, आज तपाईँलाई सुनाउँछु, बस तपाईँलाई।
Oh,
डियर कल्याण। पानीका फोका जस्तै फुटेर जाने यो जिन्दगी, हावाको झोका जस्तै छुटेर जाने यो जिन्दगी, किन यति साह्रो दुःखदायी र कष्टदायी हुन्छ थाहा छैन। कहिलेकाहीँ सोच्छु यही जिन्दगी कसैका लागि उज्यालै उज्यालो छ, कहिले सोच्छु फेरि यही जिन्दगी कसैको लागि अँध्यारै अँध्यारो छ। यति बेला महसुस हुन्छ डियर कल्याण, जिन्दगी एउटा कला रहेछ, एउटा आर्ट रहेछ। जो बाँच्न जाने ऊ खुसी हुन्छ, जो बाँच्न जान्दैन ऊ दुखी हुन्छ। आफूले उभ्याउन नसक्ने सपनाहरू आफ्नो माथि बोकेर हिँड्नेहरू यहाँ सधैँ दुखी हुन्छन्। जसँग जति हात थामेर जति पाउन सक्छ त्योभन्दा बढी खोज्नेहरू यहाँ दुखी हुन्छन्। जसको हातमा जति अड्न सक्छ र त्यसैमा सन्तुष्ट हुनेहरू यहाँ सुखी हुन्छन्। जिन्दगीको कला मैले बुझ्न सकिनँ, म जहिले पनि सपना देख्थेँ, मिठो सपना, धेरै टाढाको सपना। मेरो लागि सब चिज हुनुपर्छ म यही मान्यता राख्थेँ। घरमा आमालाई त्यही भन्थे, बुबालाई त्यही भन्थे, तर सबैको जिन्दगीमा सबै कुरा कहाँ हुँदो रहेछ। जो सन्तुष्ट मान्यो, आफूसँग जे छ त्यसैमा रम्यो, त्यही सुखी रहेछ यो जीवनमा, र जो आफ्नो हैसियत भन्दा धेरै खोज्छ त्यही दुखी हुँदो रहेछ यो जिन्दगीमा। डियर कल्याण, म भन्दै जान्छु मेरो कथा। यसरी समय बित्दै गयो, मेरो लागि देवता थियो, म पढ्न चाहन्थे र पढ्न चाहँदा चाहँदै पनि मेरो पढाइप्रतिको मोह भङ्ग हुँदै गइरहेको थियो। बहिनीले एमएससी लेभलको पढाइ सकी, कहिलेकाहीँ दुःख लाग्थ्यो किन यस्तो हुन्छ जिन्दगी भनेर, तर मैले उसलाई कुरिरहे। कहिलेकाहीँ लाग्थ्यो म कसैसँग हिँडेँ भने उसले देख्यो भने के होला, त्यसैले बाटोमा पनि हिँड्दा एक्लै हिँड्थे। एक दिन मैले उसलाई यही कुरा गरे फोनबाट, र उसले भन्यो म नेपाल आउँदैछु, आउन साथ तिमीलाई स्कुटर किनिदिउँला। मेरो आँखाभरि आँसु आए डियर कल्याण, मेरो लागि ठूलो कुरा थियो त्यो। म आफै पनि किन्न सक्थे, तर मेरो परिवारको हैसियत र परिवारको बाध्यताले गर्दा मैले कमाएको पैसाभरि सबै खर्च हुन्थ्यो। नभन्दै ऊ 66 सालको कार्तिक महिनामा नेपाल आयो, म एयरपोर्ट गएकी उसलाई दिन, कति राम्रो दुरुस्तै उस्तै। एयरपोर्टबाट बाहिर निस्किन साथ उसले मलाई अङ्कमाल गर्यो, उस्तै माया, उस्तै सद्भाव, उस्तै प्रेम। मैले एकपटक फेरि टिचिङ हस्पिटलको डाक्टरलाई सम्झे, उहाँले भन्नुभएको थियो अख्तर त्यस्तो छैन, राम्रो मान्छे हो, उसको उही माया। उसले मेरो हात समायो र भने तिमी सन्चै छौ, मैले सन्चै छु भने। र त्यो दिन ऊ आफन्तको घरसम्म छोडेर उसको गाडीले मलाई घरसम्म ल्यायो। बेलुकै फोन गर्यो उसले, अर्को दिन भेट्यो, लगातार भेट बढ्दै गयो। समय र परिस्थितिले हामीलाई यति नजिक ल्यायो कि भन्नै सक्दैन। र एक दिन उसले सबै साथीभाइलाई बोलाएर गेट टुगेदर गरे। त्यति बेला रुबी पनि थिए, मलाई चिन्ने साथीहरू पनि थिए, धेरैले बधाई दिए मलाई, धेरैले बधाई दिए उसलाई। एक कान मै कान, एक कान दुई कान मैदान गर्दै हाम्रो स्नेह र मायाले धेरै ठूलो रूप लियो। छिमेकीले थाहा पाए, पोखरामा थाहा पाए, मलाई विवाह गर्न घरको ढोकासम्म आउनेहरू रित्तो हात फर्के। यस्तै रह्यो मेरो जिन्दगी डियर कल्याण। मैले आफ्नो प्रेमीलाई तन दिए, मन दिए, सारा सब चिज दिए, खुसी दिए, उसको लागि केही कुरा पनि मबाट वञ्चित भएन। म सोच्थेँ माया यही हो, सद्भाव यही हो, जिन्दगी यही हो। मैले सोच्दै गए, जिन्दगी यति परसम्म पुग्छ भन्ने कुरा मलाई थाहा थिएन। र त्यसपछि म स्कुटर चढेर अफिस जान्थे, बिनाजु हाँस्नुहुन्थ्यो, दिदी हाँस्नुहुन्थ्यो, ठिकै छ तिम्रो जिन्दगी राम्रो हुन्छ भने हामी केही पनि भन्दैनौ भन्नुहुन्थ्यो, मलाई खुसी लाग्थ्यो। समय बित्दै गयो, छोटो समय बसेर अख्तर फेरि फिलिपिन्सको लागि फर्कने दिन आयो। ऊ फर्कने दिन मलाई नरमाइलो लागिरहेको थियो र त्यसपछि उसले भन्यो, म फिलिपिन्सबाट अमेरिका पुगेपछि तिम्रो लागि प्रोसेस चाल्नुपर्छ, खुसी साथ बस्नु, केही पनि हुँदैन, म फर्कन्छु। त्यो दिनहरूमा कति दिन साथीको घरमा बस्छु भनेर म उसँगै हुन्थे, किनकि मायामा सब चिज जायज हुन्छ जस्तो लाग्थ्यो मलाई। डेयर कल्याण, मैले आफ्ना सबै चिजहरू उसको लागि राखेकी हुन्थे, उसले पनि सारा माया र सद्भाव मलाई दिन्थ्यो। ऊ बारम्बार भन्थ्यो, मैले जसलाई गुमाएको थिएँ त्यही अनुहार तिमीमा पाएको छु। संगीता, म फेरि तिमीलाई पाएर खुसी छु। म तिमीलाई फिलिपिन्स हुँदै अमेरिका लान चाहन्छु, त्यहीँ बस्नुपर्छ, त्यहीँ खुसी बाँड्नुपर्छ। मेरो घरमा कोही हुँदैन, तिमी म र मलाई सहयोग गर्ने मान्छेहरू। केही समयको लागि हामी काकाको घरमा बस्नु पर्ला, तर तिमी आउँदासम्म म बेग्लै भइसकेको हुन्छु। सपनाहरू देखाउँदै गए अख्तरले, सपनाको नगरीमा डुब्दै गए र त्यसपछि ऊ फिलिपिन्स उड्यो। उड्ने दिन रातभरि रोए उसको यादमा, धेरै रोए। ढेर कल्याण पुगेपछि उसले फोन गरे, चिन्ता नगर्नु भने। एक दिन दुई दिन हुँदै दिनहरू बित्दै गए। 66 साल कटेर 67 साल लाग्यो ढेर कल्याण। एक दिन जुन ठाउँबाट स्कुटर ल्याइएको थियो त्यही फाइनेन्सबाट फोन आयो र फोनमा भनियो पैसा तिरिएको छैन। मैले भने पैसा त उहाँले तिरिसक्नु भएको होइन, तपाईँको नाममा छ, मात्र एक किस्ता तिरिएको छ, बाँकी छैन, हामी त स्कुटर फिर्ता लिने मुडमा छ। म चाहिँ भए ढेर कल्याण, किन यस्तो भयो? मैले त्यसपछि उसलाई फोन गरेँ, उसले पठाइदिन्छु भने। दिन बित्दै गए, हप्ता बिते, महिना बिते, बारम्बार त्यही कुरामा बहस चलिरह्यो। उसले भने चिन्ता नगर, म पठाइदिन्छु। तर दिनहरू बितिरहे। ढेर कल्याण, आज म सुनाउँछु एउटा घातको कथा, आज म सुनाउँछु तपाईँलाई एउटा घातको कथा, दिल खोलेर सुनाउँछु तपाईँलाई, बस तपाईँलाई। डियर कल्याण, किन आज मैले तपाईँलाई मेरो कथा पठाए थाहा छैन, किन लेखे मनका बाहरू मलाई थाहा छैन, तर छाती यसरी पोल्छ, निद कहाँ छ मलाई थाहा छैन, कसरी मान्छेहरू निदाउन सक्छन् सारा रात थाहा छैन, निद चोरेर भाग्नेहरू कहाँ पुगिसके त्यो पनि थाहा छैन। सायद मैले जिन्दगीमा धेरै ठूलो सपना देखे, आफूभन्दा ठूलो सपना, बाबा आमा बिर्सी, दाजुभाइ बिर्सी, सायद त्यसैले होला आज म यो अवस्था भोगिरहेकी छु। यसरी अख्तर अमेरिका पुग्यो, फिलिपिन्सका सारा कुराहरू उसले सकाएर एरिजोनामा व्यवसाय सुरु गरे, तर उसले मसँग बहाना झिक्यो एउटा स्कुटरको। मैले जति बेला फोन गर्थे उसले आज भोलि भन्दा भन्दै समय बिताउँदै गयो, र मात्र त्यही बहानामा उसले फोन परिवर्तन गर्यो, आफ्नो फ्ल्याटको नम्बर परिवर्तन गर्यो, र ऊ जुन ठाउँमा बस्थ्यो त्यो ठाउँको लोकेसन परिवर्तन गर्यो, यतिसम्म कि उसले आफ्नो इमेलसम्म परिवर्तन गर्यो, र फेसबुक स्ट्याटस उसको लागि सदाको लागि बन्द गर्यो। मबाट छुटकारा पाउन म भन्दै जान्छु डियर कल्याण, जसको लागि सारा जिन्दगी अर्पे मैले, जसको लागि सारा जिन्दगी बिताए मैले, तर उसले मलाई सारा सब चिजबाट छुटाउँदै लाग्यो। मैले केही पनि गरेको थिएन, ऊ भन्थ्यो मैले गुमाएको प्रेमिकाको अनुहार मैले तिमीमा देख्छु, त्यसैले सङ्गीता तिमी मेरो जिन्दगीको रानी हो, त्यही सम्झेर हिँडे र मेरा सपनाहरू टुटे, र बिस्तारै बिस्तारै मैले थाहा पाउँदै गए उसले त्यही एरिजोनामा विवाह गरे अरू कसैसँग, यो कुरा मलाई थाहा थिएन। एक दिन म टिचिङ हस्पिटलको डाक्टरलाई भेट्न गए र उहाँको मुखबाट सुने सङ्गीता उसलाई छोडिदिए हुन्छ, उसले मलाई मेल गरेको थियो, मैले विवाह गरे मिलाएर भनिदिनु अब म नेपाल फर्कदैन भनेर। डियर कल्याण, त्यसपछि के भयो मलाई थाहा छैन, म बेहोस भएर टिचिङ हस्पिटलको गेटमा लडे जस्तो लाग्छ, मलाई थाहा छैन। म रुदै रुदै घर फर्के, घर फर्केर दिदीलाई के भयो भनेर टाउको दुखेको बहाना गरे, तर लुकाएर कहाँ लुक्छ सत्य कुरा, थाहा हुँदै गए। एक कान दुई कान मैदान, घरबाट वञ्चित भए म, परिवारबाट वञ्चित भए, दिदी बिनाजुले हेप्न छोडे थाले, भलेको आगो ताप्ने दुनियाँ, हिजो मेरो लागि उठ्यो सबै आफ्नो जस्तो लाग्थे, त्यही साथी रुबीले पनि फुर्सद छैन भन्न थाले, म एक्लो भए, र त्यसको तेस्रो दिन जब मैले सबै कुरा थाहा पाए अनि म डियर कल्याण ईश्वर भएको मन्दिरमा गए, बुढा नीलकण्ठको छेउमा गएर बसे, पूजा गर्न मानिसहरू आइरहेका थिए, दिउँसोको समय थियो मलाई राम्रोसँग याद छ, म त्यही ईश्वर सम्झेर रोए, हे ईश्वर मैले के अपराध गरेको थिएँ, मलाई आज यो सजाय भोगिरहेको छु, बाँच्न मन लागेको थिएन तर फेरि कतैबाट अख्तर आइहाल्छ कि भनेर बाँच्ने मन लाग्यो। डियर कल्याण, म फर्कदा बुढा नीलकण्ठको छेउछाउमा बेलुकाको सूर्यास्त भइसकेको थियो, मन्दिर आउने मान्छे कम भइसकेको थियो, मैले ईश्वरलाई ढोकेर भने मलाई साहस दिनुहोस् म बाँच्न चाहन्छु, बाटोभरि सम्झे, बुबाले भनेको सम्झे, बुबाले भन्नुहुन्थ्यो छोरी हामी गरिबको सम्पत्ति भनेको हाम्रो इज्जत हो, सब चिज गुमाऊ तर इज्जत नगुमाऊ, आँखाभरि आँसु ल्याउँदै रोए ढेर कल्याण, मैले त त्यो पनि गुमाइसकेको छु, अब मसँग केही छैन, रित्तो र उदास लाग्दो जिन्दगी बाँचिरहे जस्तो लाग्छ, सब चिज गयो मबाट, अब जो कोही आउँछ केटा मान्छे न हो, उसले पनि त सोच्छ होला कहाँ थियो को थियो कोसँग थियो, कसलाई दिउँ यो मन, कसलाई दिउँ जिन्दगी, कसँग बाटो माया, जसलाई बाँटे सब रित्तो भएर फर्केको छु म उदास छु, त्यसैले डियर कल्याण मेरो यो कथा बाँटिदिनु र मेरो जस्तो अवस्था कसैको नहोस्, म यही चाहन्छु, र अझै पनि म एक्लो र विरह लाग्दो जिन्दगी बाँचिरहेका यी पलहरू आजसम्म पनि रित्तो र एक्लो छु, र त्यसपछि म काठमाडौँ बस्ने मन गरेन र पोखरामा बसेकी छु, यतिखेर बुबाको किराना पसल हेर्छु, बुबालाई सहयोग गरिरहेकी छु, म चाहन्छु अब मेरो बुबा आमा जे चाहनुहुन्छ मेरो जिन्दगी त्यही हो। म चाहँदैन आफूभन्दा ठुलो खुसी, म धेरै ठुलो ख्वाब चाहँदैन। अब मसँग जे छ, मेरो बुबा आमासँग जे छ, मेरी दिदी बहिनीहरूसँग जे छ, त्यही हो मेरो, त्योभन्दा बढी केही होइन। त्यसैले बुबा, यो कार्यक्रम मार्फत म प्रायश्चित गर्न चाहन्छु। हजुरले भन्नुभएको त्यही कुराले आज मलाई र मेरो छातीमा छुरा हाने जस्तै हुन्छ। म घुमे, म टुटे, अब उठ्न चाहन्छु। र यो कार्यक्रम सुनिरहनुभएका मेरा साथी बहिनीहरू, कृपया मलाई उठाउनुहोस्। म टुटिसकेको छु, मलाई बर्बाद पारेर जानेहरू कहाँ पुगिसके? खुसीमा रमाइरहेका होला, तर एक दिन तिनीहरूलाई पनि रुनुपर्छ होला। अख्तर, यदि तिमी कतै छौ र यो कार्यक्रम सुनिरहेका छौ, वा यसको रेकर्ड त तिमीले अवश्य सुन्छौ होला, मैले तिमीलाई भेट्न सकिनँ। त्यसैले यो कार्यक्रम मार्फत यही भन्न चाहन्छु, तिमीले नाटक देखायो, नाटक गर्यो, मेरो प्रेमिकाको अनुहार मिल्छ भनेर तिमीले मेरो लागि मौज मस्तीको साधन बनायो, तर तिमी मबाट यसरी गयो। फोन परिवर्तन गर्यो, फ्ल्याट परिवर्तन गर्यो, ठेगाना परिवर्तन गर्यो, मेरा एरिजोनाका सपनाहरू देखाएर टुटायो, मलाई अमेरिका लिएर जान्छु भनेर मेरा हात समाएर तिमीले काठमाडौँका गल्ली गल्लीमा हिँडेका ती सबै तोडेर गयो। तिमी जहाँ गए पनि, जहाँ रहे पनि, यो जिन्दगी दुई दिनको हो, तिमी पनि मर्नुपर्छ, म पनि मरेर जानुपर्छ। मरेर जिन्दै मरेर लाने जिन्दगीमा केही पनि छैन, तर तिमीले अगाडिबाट फूल देखाएर, अगाडिबाट गुलाबको गुच्छाहरू देखाएर, पछाडिबाट जुन छुरा हान्यो त्यसले तिमीलाई कहिल्यै पनि राम्रो गर्ने छैन। अख्तर, तिमी पनि कुनै दिन म जस्तै मन्दिरको छेउमा गएर भगवानलाई ढोकेर रुनेछु, बस भगवानलाई।
तिम्रै हातको सिन्दूर लाउँछु, तिम्रै हातको टीका, तिम्रै हातको सिन्दूर लाउँछु, तिम्रै हातको टीका, तिम्रै हातको पोते लाउँछु, तिम्रै हातको चुरा, भन्दै मलाई पिठ्यो बाटा रोप्यो तिमीले छुरा, तिर तिमा बुझे मैले नबुझेको कुरा, हेर दिन सधैँ एक नास हुँदैन, पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले, हेर दिन सधैँ एक नास हुँदैन, पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले। Good night. तिमीलाई चोट लाग्यो भने मलम पटी